नेपाल दर्पणमा साथी रुबिना श्रेष्ठसँगै लक्ष्मण कार्कीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
सरकार पहिले कि राष्ट्रिय सभाको गठन भन्नेमा दलहरूको विवाद झन बढ्दै, राष्ट्रिय सभाको चुनाव नभई सत्ता नछोड्ने सरकारको भनाई।
नयाँ आर्थिक वर्षको संघीय बजेट पाउने 16 खर्ब रूपियाँको आउने 9.5 खर्ब रूपियाँ राजस्वबाट उठाउने लक्ष्य।
कञ्चनपुरको बेदकोट नगरपालिकामा छाउपडी गोठ भत्काउने अभियान शुरू, जुम्लाको तिला गाउँपालिकाका 2 बस्ती छाउ गोठ मुक्त घोषणा।
साउदी अरेबियाका राजाको सरकारी निवासलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार, यमनी सिया विद्रोहीले क्षेप्यास्त्र प्रहार गरेको हुन सक्ने अनुमान।
र ईपीएल क्रिकेटमा विराटनगर र पोखराको विजयी शुरूआत।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। सरकारले राष्ट्रिय सभाको चुनाव नगराई सत्ता नछोड्ने बताएको छ। सरकारका प्रवक्ता समेत रहेका संचार मन्त्री मोहन बहादुर बस्नेतले आज पत्रकार सम्मेलन गरी प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव सम्पन्न भएको र अब राष्ट्रिय सभाको पनि चुनाव गराएर मात्रै सत्ता छोड्ने बताउनु भएको हो। आइतबार वाम गठबन्धनका शीर्ष नेताले पत्रकार सम्मेलन मार्फत नै छिटो सत्ता हस्तान्तरण गर्न प्रधानमन्त्रीलाई आग्रह गरेपछि सरकारका प्रवक्ताले आज पत्रकार सम्मेलन नै गरी राष्ट्रिय सभाको चुनावपछि मात्रै सत्ता छोड्ने बताउनु भएको हो। प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव भएर परिणाम आइसकेको अवस्थामा सत्ता हस्तान्तरणको किचलो भने बढ़िरहेको छ। चुनावी परिणामबाट हौसिएको वाम गठबन्धनले तत्काल नयाँ सरकार गठनको बाटो खोलिदिन आग्रह गरे पनि सरकारले राष्ट्रिय सभाको चुनावपछि मात्रै सत्ता छोड्ने जवाफ औपचारिक रूपमै दिएको छ। सरकार गठनका लागि राष्ट्रिय सभाको चुनावको कुनै साइनो नभएको जिकिर गर्ने गरेका वाम गठबन्धनका नेतालाई सरकारले राष्ट्रिय सभाको गठन अघि सत्ता हस्तान्तरण गर्नु वैधानिक र विधिसम्मत नहुने जवाफ दिएको हो। प्रकाश ढकालको रिपोर्ट।
अब यस परिणामले माग गरेको नयाँ सरकार गठनको सन्दर्भमा कुनै केही समस्या छ जस्तो मलाई लाग्दैन। यसमा संवैधानिक रूपमा कुनै अस्पष्टता पनि छैन, व्यावहारिक रूपमा कुनै अस्पष्टता पनि छैन। सहज ढंगले लोकतान्त्रिक अभ्यासलाई सबल बनाउने गरी र स्थापित गर्ने गरी नै हामी जानुपर्छ।
भावी प्रधानमन्त्रीका रूपमा हेरिएका एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय सभाले पूर्णता नपाए पनि प्रतिनिधि सभाबाट सरकार बन्ने जिकिर गर्दै सत्ता हस्तान्तरण गर्न आग्रह गर्दै हुनुहुन्थ्यो। नयाँ सरकार निर्माण राष्ट्रिय सभा गठन अघि कि पछि भन्ने दलहरूको विवाद सुल्झनुको साटो झनझन बल्झिँदै गएको छ। सरकार गठनका लागि जति सक्दो छिटो मार्ग प्रशस्त गर्न वाम गठबन्धनका नेताहरूले गरेको आग्रहलाई व्यवस्था गर्दै सरकारले राष्ट्रिय सभाको गठनपछि मात्र सत्ता हस्तान्तरण गर्ने जवाफ दिएको छ। सरकारका प्रवक्ता समेत रहेका सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेत
नवीन अवस्थाको संघ र प्रदेशको संवैधानिक संरचनामा प्रतिनिधि सभा प्रदेश सभा र राष्ट्रिय सभाले पूर्णाकार लिएपछि मात्र मुलुकले कल्पिएका समावेशी चरित्रका 3 तह स्थानीय प्रादेशिक संघीय सरकारहरू निर्माण हुने प्रावधान रहेको स्पष्ट छ।
संविधान अनुसार संघीय संसदमा 1/3 महिलाको उपस्थिति पुर्याउन राष्ट्रिय सभा गठन हुनुपर्छ कि पर्दैन भन्ने विवादको चेपुवामा निर्वाचन आयोगले प्रतिनिधि सभामा दलहरूले पाएको सीटको निर्धारण गर्न सकेको छैन। राष्ट्रिय सभामा महिलाको उपस्थिति स्वत 33% भन्दा बढ़ी हुने भएकाले प्रतिनिधि सभामा मात्र 1/3 पुर्याउने गरी सीट निर्धारण हुनुपर्ने वाम गठबन्धनको जिकिर छ। तर सरकार आफूले पठाएको अध्यादेश राष्ट्रपतिले रोकेका कारण राष्ट्रिय सभाको चुनाव हुन नसक्दा सत्ता हस्तान्तरण गर्न नपाएको तर्क गर्दै आएको छ। फेरि संचार मन्त्री मोहन बहादुर बस्नेत
सम्माननीय राष्ट्रपतिज्यू समक्ष सरकारले 2 महिना अघि पेश गरेको थियो। राष्ट्रपति जस्तो सम्मानित संस्थालाई समेत यस क्रममा दलीय अनुकूलतामा प्रयोग गर्ने दुष्प्रयासको आभास हुन थालेको छ। यो अध्यादेश स्वीकृत गरी सत्ता हस्तान्तरण प्रक्रियालाई सहजीकरण हुनेछ भन्ने नेपाल सरकारको प्रवक्ताको हैसियतले सम्माननीय राष्ट्रपतिज्यू समक्ष हार्दिक अनुरोध पनि गर्दछु।
समानुपातिकको सीट निर्धारणमा ढिलाइ र राष्ट्रिय सभा गठनको विवादमा अल्मलिएका बेला कांग्रेसले नयाँ सरकार गठनमा वाम गठबन्धनको विकल्प बारे छलफल चलाइरहेको छ। चुनावबाट एमाले सबैभन्दा ठूलो दल भए पनि बहुमत नल्याएकाले कांग्रेसले तेस्रो ठूलो दल माओवादीको नेतृत्वमा सरकारमा जाने गरी छलफल गरिरहेको हो। विगतमा तेस्रो दलको नेतृत्वमा सरकार बनेका धेरै उदाहरण रहेको भन्दै अहिले नै नहौसिन एमालेलाई संचार मन्त्रीले दिएको सुझावले यही कुराको पुष्टि गर्छ।
विगतमा संसदमा तेस्रो स्थानमा रहेको दलको नेतृत्वमा पटक पटक सरकार गठन भएको इतिहास पनि सबैको मानस पटलमा ताजै छ। विगतमा कानूनी प्रक्रियाहरू पूरा नगरिएका कारण प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि पनि छ महिनासम्म नयाँ सरकार गठन हुन नसकेको नमिठो अनुभव हामीले बेहोरेका छौं। सीट संख्या समितिदेखि नभइसकेको वर्तमान अवस्थामा कस्तो सरकार र कसको सरकार बन्दैछ भन्ने अनुमानमा कुनै पनि किसिमको अतिरञ्जित टिप्पणी गर्नु सान्दर्भिक हो जस्तो लाग्दैन।
दलहरूबीच चल्ला पहिलेकी अण्डाको शैलीमा सरकारकी राष्ट्रिय सभा गठन भन्ने विवाद बढ़िरहेको छ। अझै चिन्ताको कुरो के हो भने समाधानका लागि दलहरूबीच छलफलबाट निष्कर्ष निकाल्नुको साटो पत्रकार सम्मेलन मार्फत धारणा सार्वजनिक गर्ने प्रतिस्पर्धा देखाएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही वर्षमै चीनबाट रसुवागढ़ी हुँदै लुम्बिनी जोड्ने रेलमार्ग निर्माणको काम थालिने बताउनु भएको छ। रसुवाको लाङटाङ र चीनसँगको नाका रसुवागढ़ीको अवलोकन गर्न पुगेका अध्यक्ष ओलीले रेलमार्ग निर्माणका लागि चिनिया टोलीसँग छलफल गरिरहेको बताउनुभयो। रसुवागढ़ी नाका जोड्ने सड़क चार लेनको बनाउनु पर्नेमा उहाँले जोड़ दिनुभयो। पहिलो चरणमा गल्छी ब्रेत्रावती मैलुङ स्याफ्रुबेसी रसुवागढ़ी जोड़ने सड़क चार लेनको बनाउन लागि उहाँको थियो। एमाले अध्यक्ष ओली काठमाण्डुबाट चारवटा हेलिकप्टरमा नेताहरू सहित रसुवा पुग्नु भएको हो। टोलीले पर्यटकीय क्षेत्र लाङटाङ र चीनसँगको व्यापारिक नाका रसुवागढ़ीको अवलोकन गरेको छ।
यसैबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले संघको पार्टी एकताको प्रक्रिया छिट्टै शुरू हुने बताउनु भएको छ। एमालेको भातृ संगठन युवा संघ नेपालका पदाधिकारी संघको भेटमा उहाँले पार्टी एकताको सैद्धान्तिक सहमति भइसकेकाले अब छिट्टै एकताका बाँकी काम अघि बढ़ने बताउनु भएको हो। वाम तालमेलबाट चुनावमा सोचे जस्तै परिणाम आएको उल्लेख गर्दै उहाँले एमाले र माओवादी मिलेर नयाँ पुस्तालाई राजनैतिक स्थिरता, विकास र नयाँ नेपाल दिने दावी समेत गर्नुभयो। युवालाई नयाँ खाका सहितको नेपाल सुम्पन आफूहरू आतुर रहेको प्रचण्डको भनाइ थियो।
आर्थिक वर्ष 2075-76 संघीय बजेट पाउने 16 खर्ब रूपियाँ हाराहारीको आउने भएको छ। नेपाल आर्थिक पत्रकार समाज सैजन र एसियाली विकास बैंकले गरेको अन्तर्क्रियामा अर्थ सचिव शंकर प्रसाद अधिकारीले आगामी आर्थिक वर्षमा संघीय बजेट 15 खर्ब 70 अर्बको सीमाभित्रको आउने सम्भावना रहेको जानकारी दिनुभयो। राष्ट्रिय योजना आयोगले आगामी बजेटको अधिकतम सीमा तोकी नसके पनि बजेट 15 खर्ब 70 अर्बको हाराहारीको आउने सम्भावना रहेको सचिव अधिकारीले बताउनुभयो। नयाँ बजेटका लागि राजस्वबाट 9 खर्ब 50 अर्ब रूपियाँ, वैदेशिक अनुदानबाट 1 खर्ब रूपियाँ, वैदेशिक ऋणबाट 2 खर्ब 68 अर्ब र आन्तरिक ऋणबाट 8 अर्ब जुटाउने गरी बजेटको खाका तयार भइरहेको उहाँले जानकारी दिनुभयो। पूर्व अर्थ सचिव शान्तराज सुवेदीले आगामी आर्थिक वर्षमा केन्द्र सरकारको दायित्व बढ़ी भए पनि स्रोत कम भएको बताउँदै 12 खर्ब 79 अर्ब भन्दा ठूलो बजेट बनाउन सजिलो नहुने बताउनुभयो।
कञ्चनपुरको बेतकोट नगरपालिकामा छाउपडी गोठ भत्काउने अभियान शुरू भएको छ। बेतकोटका वडा कार्यालयको समन्वयमा गैर सरकारी संस्था द्वन्द पीड़ित तथा एकल महिला विकास केन्द्रले यो अभियान शुरू गरेको हो। अभियान अन्तर्गत बेतकोट वडा नम्बर 1 र 2मा 4 दर्जन भन्दा बढ़ी छाउपडीका गोठ भत्काइएका छन्। बेतकोटलाई छाउपडी गोठ मुक्त नगरपालिका बनाउन अभियान शुरू गरिएको केन्द्रका अध्यक्ष सीता बोहराले बताउनुभयो। यस्तै जुम्लाको तिला गाउँपालिकाका 2 बस्ती छाउगोठ मुक्त घोषणा गरिएको छ। तिला गाउँपालिकाको वडा नम्बर 3 जोगीबाडा र वडा नम्बर 4 रावतबाडा छाउगोठ मुक्त गाउँ घोषणा भएका हुन्। 35 घरधुरी रहेको 4 वडाको रावत डाँडामा कार्यक्रम गरी जुम्लाका निमित्त प्रमुख जिल्ला अधिकारी टेक बहादुर बुढ थापाले र 61 घरधुरी रहेको 3 वडाको जोगीबाडालाई तिला गाउँपालिका नगरपालिकाका अध्यक्ष रतननाथ योगीले छाउगोठ मुक्त भएको घोषणा गर्नुभएको हो। सरकारले पाँच वर्षभित्र मध्य तथा सुदूरपश्चिमका गाउँलाई छाउगोठ मुक्त घोषणा गर्ने योजना बनाएको छ।
यस्तै नवलपरासीको बर्दघाट सुस्ता पूर्व नवलपुरको हुप्सेकोट गाउँपालिकाले सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन गरेको छ। गर्भवती सुत्केरी र नवजात शिशुको मृत्युदर घटाउन शुरू गरिएको कार्यक्रम अन्तर्गत अब स्वास्थ्य चौकी र अस्पतालमा सुत्केरी हुनेका लागि जनही 5,000 रूपियाँ प्रोत्साहन भत्ता प्रदान गरिने हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेले बताउनुभयो।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ, सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जानी बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च खर्च, कमै कति हुन्छ, ओभर टाइम बिदानी, अरू के दिन्छ, काम के हो बसै कहाँ हो, के हुन्छु बिदा, सबै कुरा प्रष्ट हुनु नराखिदु बिदा। विदेश जाँदा बुझेर जानु, धोका ठक्कर कसैले नखानु, धोका ठक्कर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नु हुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
तपाईं अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले राष्ट्रिय सभाको चुनाव नभई सत्ता नछोड्ने सरकारको भनाई, नयाँ आर्थिक वर्षको संघीय बजेट 16.5 खर्ब रूपियाँको आउने, कञ्चनपुरको बेदकोट नगरपालिकालाई नगरपालिकामा छाउपडी गोठ भत्काउने अभियान शुरू लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर, यो आर्थिक वर्षका 5 महिनामा झण्डै 40 मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। गएको साउनदेखि अहिलेसम्म साना तथा मझौला गरी 7 जलविद्युत आयोजनाको झण्डै 40 मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। आगामी साउनसम्ममा थप 50 मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिनुभयो।
यसैबीच दमौली लेखनाथ जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माणका लागि जर्मनीले झण्डै 2 अर्ब रूपियाँ सहयोग गर्ने घोषणा गरेको छ। दमौली लेखनाथ जलविद्युत प्रसारण लाइन अन्तर्गत 43 किलोमिटर प्रसारण लाइन निर्माणका लागि जर्मनीले 1,81,50,000 रूपियाँ अनुदान दिने भएको हो। सहयोग रकम जर्मन डेभलपमेन्ट ब्याङ्क मार्फत नेपाललाई उपलब्ध हुने काठमाडौँमा रहेको जर्मन दूतावासले जनाएको छ। गएको वर्ष जर्मनीले नेपालमा ऊर्जा क्षमता प्रवर्धन तथा नवीकरणीय ऊर्जाका लागि 1,93,60,00,000 रूपियाँ प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो। प्रसारण लाइन निर्माण भएपछि सेतीमादी नदीबाट उत्पादित बिजुली स्थानीय बासिन्दाका घरमा आपूर्ति हुनेछ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले आज राति 12 बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर 1-1 रूपियाँले बढ़ाएको हो। निगमले 15 दिनको फरकमा पेट्रोलियम पदार्थको मूल्य बढ़ाएको हो। यसअघि निगमले मंगिर 22 गते इन्धनको मूल्य समायोजन गरेको थियो। नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रति लिटर 101 रूपियाँ पुगेको छ। यस्तै डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर 78 रूपियाँ पुगेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो। खाना पकाउने र हवाई इन्धन को मूल्य भने बढ़ाइएको छैन। निगमको स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको गोइतले बताउनुभयो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौँ उपत्यकावासीलाई मेलम्चेको खानेपानी जति सक्दो छिटो वितरण गर्न र धुवाँ धुलोबाट मुक्त गराउन सरोकारवालालाई निर्देशन दिएको छ। अख्तियारका प्रमुख आयुक्त दीप बस्नेतले मेलम्ची खानेपानी आयोजनाको कार्य प्रगति, काठमाडौँ उपत्यकामा खानेपानीको अभाव र धुवाँ धुलोले पारेको नकारात्मक प्रभावका बारेमा जानकारी लिन सरोकारवाला निकायको प्रतिनिधिको बैठक बोलाई जति सक्दो चाँडो यी समस्या समाधान गर्न निर्देशन दिनुभएको हो।
सर्वोच्च अदालतले कैलालीको टिकापुर घटनाको हत्याका आरोपी तथा कैलाली एकबाट प्रतिनिधि सभाका सदस्य रेशम चौधरीको कर्तव्य ज्यान लगायतको अभियोगको कागजातहरूको प्रमाणित प्रतिलिपि मगाउने आदेश दिएको छ। प्रधान न्यायाधीश गोपाल पराजुलीको एकल इजलासले आज कर्तव्य ज्यान, लुटपाट लगायतको अभियोग पत्र, कागजातहरूको प्रमाणित प्रतिलिपि झिकाउने आदेश दिएको हो। घटनापछि फरार रहेका आरोपी चौधरीले प्रतिनिधि सभा सदस्यमा जितेपछि ओआरएस मार्फत प्रमाणपत्र पाउनुपर्ने माग गर्दै सर्वोच्चमा दर्ता गर्न अस्वीकार गरेको रिट निवेदन विरूद्ध इजलासमा पेश भएको निवेदनमा सर्वोच्चले अभियोगका प्रमाणित प्रतिलिपि मगाउने आदेश दिएको हो। कैलालीको टीकापुरमा 8 जनाको ज्यान जाने गरी भएको घटनाका मुख्य अभियुक्त भनी पक्राउ पूर्जी जारी भई फरार रहेकै अवस्थामा प्रतिनिधि सभामा सदस्यमा विजयी भएपछि चौधरीले ओआरएस मार्फत विजयीको प्रमाणपत्र लिन नपाएपछि सर्वोच्चमा रिट निवेदन दर्ता गर्न खोज्दा सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको थियो। सर्वोच्च अदालत प्रशासनले कर्तव्य ज्यान मुद्दामा अदालतबाट वारेन्ट नोटिस जारी भएको व्यक्तिले ओआरएस मार्फत प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै ल्याएको निवेदन दर्ता गर्न अस्वीकार गरेपछि चौधरीले इजलासमा ओआरएस मार्फत निवेदन दिएका थिए।
चुनावमा भोग्नु परेको हारको समीक्षा गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले अध्यक्ष पशुपति शमशेर राणाको संयोजकत्वमा 9 सदस्यीय समिति गठन गरेको छ। पार्टीको उच्च स्तरीय कार्य सम्पादन समितिको बैठकले चुनावको समीक्षा गरी प्रतिवेदन तयार गर्न उपाध्यक्षहरू दीपक बोहरा, केशर बहादुर विष्ट र विक्रम पाण्डे, महामन्त्रीहरू सुनिल बहादुर थापा र ध्रुवबहादुर प्रधान तथा नेताहरू नवराज सुवेदी, हरिबहादुर बस्नेत र ठाकुर प्रसाद शर्मा रहेको समिति गठन गरेको राप्रपा प्रजातान्त्रिकका प्रवक्ता राजेन्द्र गुरूङले जानकारी दिनुभयो।
वैदेशिक रोजगार विभागका निलम्बित महानिर्देशक विश्वराज पाण्डे विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले पाण्डे सहित विभागका शाखा अधिकृत कृति वल्लभ पौडेल र नायब सुब्बा खड्गबहादुर केसी विरूद्ध 10-10 लाख रूपियाँ बिगो दावी गरेर मुद्दा दायर गरेको हो। रोका कार्यवाही फुकुवा गर्न म्यान पावर कम्पनीबाट पैसा लिएको आरोपमा पाण्डे सहित पौडेल र केसीलाई कार्तिक अन्तिम हप्ता अख्तियारले पक्राउ गरेको थियो।
बढ्दो वायु प्रदूषण र गलत आहार विहारका कारण नेपालमा पनि खाद्य असुरक्षा बढ्दै गएको पाइएको छ। तत्काल खाना नपाएर ज्यान गुमाउने खतरा नभए पनि यस्तै अवस्था रहिरहे रोग व्याधि र खानाको अभाव बढ्ने यो क्षेत्रका जानकारहरूले बताएका छन्। खाद्य विज्ञान नवराज उपाध्यायका अनुसार नेपालमा खाद्य असुरक्षाको खतरा बढे पनि त्यसलाई कम गर्न खासै पहल हुन सकेको छैन। सरकार र व्यक्तिगत रूपमा पनि खाद्य सुरक्षामा ध्यान नदिँदा खाद्यान्न संकट हुने सम्भावना बढ्दै गएको छ। फोहोरका कारण खानेकुरा पनि दूषित हुने हुँदा लामो समयसम्मका लागि पुग्ने खानेकुरा छिट्टै खेर जाने गरेको उहाँले बताउनुभयो। प्रदूषण र जलवायु परिवर्तनका कारण नदी नाला सुक्दै जाँदा पनि खाद्यान्न र यसको सुरक्षामा समस्या परेको छ।
खाना खान नपाएपछि दोलखामा खटिएका म्यादी प्रहरी जागिर सकिन 3 दिन बाँकी हुँदै घर फर्किएका छन्। जिल्ला प्रहरी कार्यालय दोलखाभित्र म्यादी प्रहरीले महँगो रकम तिरेर खाना खानु परेको र ज्यामीको काममा लगाएको भन्दै आन्दोलन गरेपछि प्रहरीले म्यादीका लागि खाना खाने मेस बन्द गरेको थियो। खाना खान नपाएपछि आफूहरू घर फर्किएको म्यादी प्रहरी शिव खड्काले बताउनुभयो। 60 रूपियाँ पर्ने खानाको आफूहरूबाट 95 रूपियाँ लिएको भन्दै हिजो दोलखा सदरमुकाम सरी कोर्टमा प्रहरी र म्यादी प्रहरी बीच झडप भएको थियो। झडपमा 12 जना म्यादी प्रहरी घाइते भएका थिए।
मेरो पनि भन्नु छ।
बंगलादेशमा जारी 15 वर्ष मुनिको साफ महिला फुटबल च्याम्पियनशीपबाट नेपाल बाहिरिएको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा रमेश चौलागाई भन्नुहुन्छ, गल्ती खेलाड़ीको होइन, गलत पदाधिकारी, भ्रष्टाचार र सम्बन्धित निकायको गैर जिम्मेवारीपन हो जसका कारण नेपाली खेलकुद पछि परेको छ। हार्नु भनेको समाप्त हुनु होइन, आफूभित्रको कमजोरी पत्ता लगाई अझै सशक्त र दृढ भएर अघि बढे सफलता अवश्य प्राप्त हुन्छ।
यसै विषयमा पदम गुरुङ भन्नुहुन्छ, प्रशिक्षण र तालिमको अभाव, पूर्वाधारको अभाव, सरकार र एन्फाको खिचातानी, खेल क्षेत्रमा कम लगानी जस्ता सयौं कारणले गर्दा नतिजा यस्तो आएको छ। यसमा खेलाड़ीलाई मात्र दोष दिनु उनीहरूको मनोबल खस्काउनु बाहेक अरू केही होइन। यो नतिजालाई ध्यानमा राखी सुधारको बाटो खोज्नुपर्छ।
नवलपरासीमा देउसी भैलोको पैसाले बालबालिकाले जेब्रा क्रसिङ बनाएको खबर उज्यालो अनलाइनमा पढेर जिज्ञासु प्रशान्त भन्नुहुन्छ, कस्तो राम्रो काम, देउसी भैलोको पैसाले जेब्रा क्रसिङ बनाएछन् बालबालिकाले। यति राम्रो उदाहरण नेताहरूको कानमा पुगोस्, अनेक काम गर्ने प्रेरणा मिलोस्। नयाँ सरकार बनाउने बेलामा अनेकौं झमेलामा रूमलिरहेका नेताहरूले केही सिक्ने कि?
यसै विषयमा छविलाल सुवेदी सुझाव दिँदै भन्नुहुन्छ, अब देशमा विकासको खाँचो छ भन्ने कुरा त बुझ्नुपर्ने हो नि। जेब्रा क्रसले पनि सड़क दुर्घटना न्यूनीकरणमा सहयोग गरेको छ। नागरिकको मन जित्नु ठूला ठूला काम गर्नु पर्दैन, यी बालबालिकाले सोचे जस्तै हाम्रा लागि पनि केही गर्नुहोस् न।
अनि हारे पनि गाउँ गाउँमा पुगेर मतदातालाई आरजू राणाले धन्यवाद दिएको खबर उज्यालो अनलाइनमा पढेर राकेश सुवेदी र राम आचार्यले एकै खाले विचार लेख्नु भएको छ। उहाँहरू भन्नुहुन्छ, राम्रो सोच। प्रदेश र प्रतिनिधि सभाको चुनावपछि हार्ने जित्ने दुवै नेताहरूले मतदातालाई धन्यवाद दिने, गुनासो सुन्ने गरेको देखेर नेपालमा राजनीतिमा असल विचार र संस्कारको थालनी भयो कि जस्तो लाग्यो।
विचारका लागि तपाईंलाई धन्यवाद। तपाईं पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500192 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
साथीहरू, रितु थेबे र सञ्जिता देवकोटा मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सेवा शुभारम्भ।
स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ।
विशेषताहरू:
शान्त वातावरणमा बालकदेखि वृद्धसम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा,
मोडुलर अपरेशन थिएटर,
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा,
आईसीयू सीसीयू एनआईसीयू को व्यवस्था,
सिटी स्क्यान सेवा,
24 घण्टा चिकित्सकीय सेवा,
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छानामुनि उपलब्ध छ।
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड, सानिपा हाइट, रिंग रोड, ललितपुर।
फोन नम्बर 01-5550-197, 5550-198, 5552-227।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू: डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-4032-961 र 62। वेबसाइट drishtieye.org। अन्य शाखाहरू विश्व ज्योतिमल जमल, चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्राधिकारभित्र हस्तक्षेप नगर्न आग्रह गरेको छ। नेपालको संविधान अनुसार विद्यालय शिक्षाको सञ्चालन, व्यवस्थापन लगायतका काम स्थानीय सरकारको क्षेत्राधिकारभित्र पर्ने हुँदा आफ्नो अधिकार क्षेत्र हस्तक्षेप नगर्न महानगरपालिकाले आग्रह गरेको हो। पुस 1 गते जिल्ला शिक्षा कार्यालय काठमाडौँले संस्थागत विद्यालयको नाम, स्थान र स्वामित्व परिवर्तन सम्बन्धी प्रकाशन गरेको सार्वजनिक सूचनाका विषयमा काठमाडौँ महानगरपालिकाले ध्यानाकर्षण गरी अधिकार क्षेत्र हस्तक्षेप नगर्न आग्रह गरेको हो। महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले विज्ञप्ति निकालेर महानगरपालिकाको विषयगत काममा प्राविधिक एवं व्यवस्थापकीय क्षेत्रमा सहयोग गरेर संघीय व्यवस्थालाई सफल बनाउन साझेदार निकायलाई आह्वान समेत गर्नुभएको छ।
शेयर बजार परिसूचक नेप्से आज झण्डै 15 अंकले घटेको छ। बजार खुलेको केही समयसम्म बढे पनि केही बेरपछि घट्न थालेको नेप्से बजार बन्द हुँदा 14.82 अंकले घटेर 1493.43 बिन्दुमा आइपुगेको हो। सबै समूहको कारोबार ओह्रालो लागेको दिन आज सबैभन्दा धेरै अन्य समूह 36 अंकले घटेको छ। आज कारोबार रकम भने हिजोभन्दा केही बढेको छ। 54.26 करोड़ भन्दा धेरैको शेयर किनबेच भएको दिन आज सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर 7.94 करोड़ भन्दा बढ़ीको किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
भक्तपुरको चाङ्गुनारायण नगरपालिकाले नगरपालिकाको घरधुरी तथ्याङ्क तथा भौगोलिक सूचना प्रणाली सार्वजनिक गरेको छ। फ्रेन्च सर्भिस काउन्सिल नेपालले डिजिटल तथ्याङ्क तयार पारी नगरपालिकालाई हस्तान्तरण गरेको हो। तथ्याङ्क र पार्श्वचित्र सहितको प्रतिवेदनमा नगरपालिकाका वड़ा नम्बर 1-9 क्षेत्रफल 11,678 घरधुरीको डिजिटल तथ्याङ्क, शैक्षिक अवस्था, पेसा, कृषि, धर्म, आमदानीको अवस्था, सड़क लगायत कुरा समेटिएको छ।
महोत्तरीका झण्डै 2,500 परिवारलाई लाल पूर्जा वितरण गरिएको छ। बलवा नगरपालिका र महोत्तरी गाउँपालिकाका 2,461 परिवारलाई जग्गाको लाल पूर्जा वितरण गरिएको जिल्ला नापी कार्यालय महोत्तरीका प्रमुख कमलेश चन्द्रलाल कर्णले जानकारी दिनुभएको छ। जग्गा भए पनि लाल पूर्जा नपाएका उनीहरूलाई महोत्तरी जिल्ला नापी कार्यालय र जिल्ला भूमि अधिकार मञ्चको पहलमा लाल पूर्जा वितरण गरिएको हो।
हुम्ला र मनाङमा आज तोल लोसार पर्व मनाइएको छ। यो पर्व पश्चिम तिब्बतको मान सरोवर वरिपरि र भूटानका नागरिकले पनि मनाउँछन्। तोला लोसारलाई सबैभन्दा पुरानो लोसार मानिन्छ। तोलाको अर्थ समय चक्र हुन्छ, त्यसकारण यसलाई समय चक्र संवत्सर भनिन्छ। यो पुष शुक्ल प्रतिपदाका दिनमा मनाइन्छ।
जाडो बढेपछि नेपाली सेनाले महोत्तरीको सदरमुकाम जलेश्वरका बासिन्दालाई आगो ताप्ने व्यवस्था गरेको छ। सेनाको फर्स्ट राइफल गौँडले आज बिहान जलेश्वरका दुर्गा चोक, शंकरचोक, बुद्धिजीवी चोक र खैरा चोकमा आगो ताप्ने व्यवस्था गरेको हो। 5 दिनदेखि शीतलहर र हुस्सुका कारण जाडो बढेपछि सेनाले आगो बाल्नुका साथै चिया पकाएर वितरण गरेको फर्स्ट राइफल गौँडका गणपति प्रमुख सेनानी कृष्ण खड्का छेत्रीले जानकारी दिनुभयो।
विदेश पठाइदिने भन्दै ठगी गर्ने लमजुङका हरिबहादुर पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ। पाण्डेले रोजगारीका लागि पपुवा न्युगिनी पठाउने भन्दै 27,45,000 ठगेकाले पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ।
नेपाल दर्पणमा अब केही विदेशका खबर। साउदी अरेबियाको राजधानी रियादमा रहेको त्यहाँका राजाको सरकारी निवास यामा माह दरबारलाई लक्षित गरी प्रहार गरिएको क्षेप्यास्त्र साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले आकाशमै नष्ट गरेको छ। क्षेप्यास्त्र यमनी सिरिया विद्रोहीले प्रहार गरेको हुन सक्ने अनुमान गरिएको छ। साउदी अरेबियाको सरकारी टेलिभिजनले सैन्य गठबन्धनले क्षेप्यास्त्र नष्ट गरेको घोषणा गर्नुभन्दा पहिले नै साउदी अरेबियाका नागरिकले आकाशमा विस्फोट भएको क्षेप्यास्त्रको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। यसैबीच यमनी सिया विद्रोहीका प्रवक्ता मोहम्मद अब्दुल सलामले यमनबाट आफ्नो समूहले यामा महादरबारलाई लक्षित गरी ब्यालिस्टिक क्षेप्यास्त्र हानेको दावी गरेका छन्।
जापानले आफ्नै भूमिमा क्षेप्यास्त्र प्रतिरक्षा सम्बन्धी प्रणाली जडान गर्ने भएको छ। यो प्रणालीले जापानमा हुन सक्ने ब्यालिस्टिक तथा अरू क्षेप्यास्त्रको आक्रमणबाट जापानलाई जोगाउने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा रणनीति प्रस्तुत गर्नुभएको छ। रणनीतिले आर्थिक शक्ति र आन्तरिक सुरक्षामा जोड़ दिँदै कड़ा सीमा नियन्त्रण र बलियो सेनाको पक्ष लिएको बीबीसीले जनाएको छ। आफ्नो सम्बोधनमा ट्रम्पले अमेरिकालाई विश्व मञ्चमा चुनौती दिइरहेका प्रतिस्पर्धी शक्तिहरूका रूपमा चीन र रूसलाई उल्लेख गर्नुभएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। नेपाल बंगलादेशमा चलिरहेको 15 वर्ष मुनिको साफ महिला फुटबल च्याम्पियनशीपबाट बाहिरिएको छ। आज भएको खेलमा नेपाल भारतसँग 10-0 पराजित भएपछि फाइनल पुग्ने नेपालको सम्भावना सकिएको हो। पहिलो खेलमा नेपाल बंगलादेशसँग 6-0 पराजित भएको थियो। भारत र बंगलादेश लीग राउण्डको एक खेल अघि नै फाइनल पुगेका छन्। नेपालले पर्सी भूटानसँग खेल्नेछ।
विराटनगर वारियर्स र पोखरा राइनोजले ईपीएल क्रिकेटमा विजयी शुरूआत गरेका छन्। विराटनगरले ललितपुर प्याट्रियट्सलाई 6 रनले र पोखराले चितवन टाइगर्सलाई 10 विकेटले हराउँदै विजयी शुरूआत गरेका हुन्। त्रिवी मैदान किर्तिपुरमा विराटनगरले दिएको 151 रनको लक्ष्य पछ्याएको ललितपुरले 20 ओभरमा 4 विकेट गुमाएर 144 रन मात्रै बनाउन सक्यो। ललितपुरका पवन सर्राफले 51 रन बनाए भने कुशल भुर्तेल 20 र महबूब आलम 13 रनमा नट आउट रहे। विराटनगरका सन्दीप लामी छानेले दुई विकेट लिए। विराटनगरले 20 ओभरमा 6 विकेट गुमाएर 150 रन बनाएको थियो। उसका लागि अनिल शाहले 47, कप्तान पारस खड्काले 38 र बाबर हायातले 34 रन बनाएका थिए। आजको पहिलो खेलमा चितवनले दिएको 114 रनको लक्ष्य पोखराले 17 ओभर 2 बलमा विकेट नगुमाई भेटाएको हो। पोखराका लागि पाकिस्तानी खेलाड़ी इसारुल्लाहले 61 र सुनिल धमलाले 46 रनको योगदान गरेका थिए। पहिले ब्याटिङ गरेको चितवनले 20 ओभरमा 8 विकेट गुमाएर 113 रन बनाएको थियो। चितवनका लागि दिपेन्द्र सिंह ऐरीले 42 र अनिल मण्डलले 32 रन बनाएका थिए। भोलिको पहिलो खेलमा विराटनगर र पोखरा तथा दोस्रो खेलमा भरतपुर र काठमाडौँ खेल्नेछन्।
सुदूरपश्चिम 11 स्पोर्ट्स क्लब र आयोजक पशुपति फार वेस्ट युवा क्लब धनगढ़ीमा चलिरहेको फार वेस्ट पशुपति कप फुटबलको सेमी फाइनल प्रवेश गरेका छन्। धनगढ़ी रंगशालामा सुदूरपश्चिम 11ले दाङको स्पोर्ट्स स्कूल फुटबल एकाडेमीलाई र आयोजक फार वेस्ट पशुपति क्लबले सुदूरपश्चिम 11 बीलाई समान 1-0 हराएका हुन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिनै लागेको छ। बिदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सरकार पहिले कि राष्ट्रिय सभाको गठन भन्नेमा दलहरूको विवाद झन बढ्दै। राष्ट्रिय सभाको चुनाव नभई सत्ता नछोड्ने सरकारको भनाई।
नयाँ आर्थिक वर्षको संघीय बजेट पाउने 16 खर्ब रूपियाँको आउने 9.5 खर्ब रूपियाँ राजस्वबाट उठाउने लक्ष्य।
कञ्चनपुरको बेदकोट नगरपालिकामा छाउपडी गोठ भत्काउने अभियान शुरू। जुम्लाको तिला गाउँपालिकाका दुई बस्ती छाउ गोठ मुक्त घोषणा।
साउदी अरेबियाका राजाको सरकारी निवासलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार। यमनी सिया विद्रोहीले प्रहार गरेको हुन सक्ने अनुमान।
र ईपीएल क्रिकेटमा विराटनगर र पोखराको विजयी शुरूआत।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण भने सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै रुबिना श्रेष्ठ र लक्ष्मण कार्की विदा हुन्छौ। नमस्कार।